الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وعاشروهن بالمعروف فإن كرهتموهن فعسى أن تكرهوا شيئا ويجعل الله فيه خيرا كثيرا. وقال النبي صلى الله تعالى عليه وسلم: استوصوا بالنساء خيرا، فإن المرأة خلق من زلع. وقال النبي صلى الله تعالى عليه وسلم: استوصوا بالنساء خيرا، فإنهن عوان عندكم وليس تملكون منهن غير ذلك. وقال النبي صلى الله تعالى عليه وسلم: لا يفرق مؤمن مؤمنة إن كره منها خلقا رضي منها آخر. وقال النبي صلى الله تعالى عليه وسلم: خيركم خيركم لأهله وأنا خيركم لأهلي، أو كما قال عليه الصلاة والسلام. الله تبارك وتعالى نے انسان کو جوڑا پیدا فرمایا، یعنی انسان کی دو صنفیں ہیں، مرد اور عورت. جتنی بھی مخلوقات ہیں سب کو اللہ تبارک و تعالیٰ نے جوڑا بنایا. جوڑا کا مطلب کیا ہے؟ جوڑا کا مطلب یہ ہے کہ یہ دو مل کر اللہ تبارک و تعالیٰ نے جس مقصد کے لیے ان کو پیدا کیا ہے اس مقصد کو پورا کریں گے، ایک سے نہیں ہوگا. جیسے ہم کرتا اور پائجامہ، اس کو جوڑے سے تعبیر کرتے ہیں. انسان لباس کے ذریعے سے جو زینت حاصل کرتا ہے، اس کی وہ زینت والا مقصد خالی کرتے سے نہیں حاصل ہوگا، خالی پائجامے سے نہیں حاصل ہوگا. کرتا اور پائجامہ دونوں ہوں گے تو ذرا زینت حاصل ہو جائے گی، سوٹ بن جائے گا. आपके जूते हैं, जूतों का जोड़ा है, दो है, दाया और बाया। अब एक जूते से मकसद हासिल नहीं होगा, दोनों होंगे तो ही जूतों का जो मकसद है वह हासिल होगा। जितनी भी मखलूकात हैं अल्लाह तबारक व तआला ने इन तमाम को जोड़ा बनाया, इंसान को भी जोड़ा बनाया। वमिन आयातिही अन खलक लकुम मिन अन्फुसिकुम अज़वाजन लितस्कुनू इलैहा व जअल बैनकुम मवद्दतन व रहमा। अल्लाह तबारक व तआला की निशानियों में से, बड़ी निशानियों में से यह है कि अन खलक लकुम मिन अन्फुसिकुम अज़वाजा, तुम्हारे लिए तुम्हारे ही अंदर से अल्लाह ने जोड़े बनाए। सूरह निसा में है, या अय्युहन्नास तक़ू रब्बकुम अल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदतिन व खलक़ मिन्हा ज़ौजा। ए लोगो, डरो अपने उस परवरदिगार से कि जिसने तुमको एक जान से पैदा किया, यानी हजरत आदम अला नबीना वाली सलातु वस्सलाम से, व खलक मिन्हा ज़ौजा, और उन्हीं से अल्लाह तबारक व तआला ने उनका जोड़ा भी बनाया। अकेला मर्द एक नाकिस मखलूक है, अकेली औरत एक नाकिस मखलूक है, दोनों मिलकर ही अल्लाह तबारक व तआला ने इंसान को जिन मकासिद के लिए पैदा किया है, जिन अगराज के लिए पैदा किया है, जिन चीज़ों को अंजाम देने के लिए पैदा किया है, दोनों मिलकर ही ये पूरा कर सकते हैं, इसलिए इसको जोड़ा कहा गया। तो ये अल्लाह तबारक व तआला ने इंसान को जोड़ा बनाया। कयामत तक ये इंसानों का सिलसिला जो जारी रहेगा इसी जोड़े के जरिए। अकेले मर्द, ये आजकल ये जो है अपनी गुमराही और शैतनत की वजह से मर्द और मर्द के साथ शादी करें, क्या उससे औलाद पैदा होगी? नहीं, शहवत तो पूरी हो जाती है लेकिन औलाद पैदा नहीं हो सकती। औरत के साथ अगर कोई ऐसा करार माहदा करती है, जैसे इन लोगों ने कानून पास किए हैं, उनसे मिलकर के इनकी शहवतें तो पूरी हो जाएगी लेकिन उससे क्या औरत को बच्चा पैदा होगा? नहीं, ये तो उसी वक्त होगा जब मामला मर्द और औरत का। यानी अल्लाह ताला ने इंसान की ये दो सिंफें जो बनाई हैं, जोड़ा बनाया है, ये जोड़े के बगैर काम नहीं चलने का। जो लोग इसके खिलाफ सब कानून पास करते हैं, मुतालबे करते हैं, वो सब जो है फितरत के खिलाफ चीज़ें हैं जो कभी कामयाब हो सकती नहीं है। तो बहरहाल अल्लाह तबारक व तआला ने इंसान का जोड़ा बनाया मर्द और औरत की शक्ल में, और इस कायनात को अल्लाह तबारक व तआला को एक मुकर्रा वक्त तक, यानि कयामत तक बाकी रखना है। बाकी उसी वक्त रहेगी जब ये तवालुद और तनासुल यानि पैदाइश का सिलसिला जारी रहे। तो पैदाइश का सिलसिला उसी वक्त जारी रहेगा जब ये तनाकुह यानि निकाह का, वैसे तो जानवरों में भी पैदाइश का सिलसिला जारी है लेकिन अल्लाह तबारक व तआला ने जानवरों को शरीयत के अहकाम का पाबंद नहीं बनाया। वो अपने तौर पर, फितरी तौर पर अपना जोड़ा तलाश करके अपना काम चलाते हैं, और उनकी भी नस्लें चल रही हैं, जब से दुनिया कायम है ये सारी नस्लें बराबर चल रही हैं। लेकिन चूंकि इंसान को अल्लाह तबारक व तआला ने अशरफुल मखलूकात बनाया, और अल्लाह तबारक तआला ने इंसान को इसीलिए पैदा किया कि अल्लाह तबारक तआला अपने अहकाम उस पर जारी करना चाहते हैं, इसलिए इंसान की इस तबीयी और फितरी ज़रूरत के लिए उसको आज़ाद नहीं छोड़ा, بلکہ شریعت نے اس کے لیے کچھ قوانین، پورا ایک سلیبس، پوری زندگی گزارنے کا ایک پورا نظام مقرر کیا، جس کو نکاح اور طلاق کے نظام سے تعبیر کیا جاتا ہے۔ یہ انسان اسی طرح، کون سی وہ عورتیں ہیں جن سے آدمی نکاح کر سکتا ہے، نکاح کے لیے کیا کیا اوصاف ہونے چاہیے، کیا حقوق ہیں ایک دوسرے، وہ ساری تفصیلات بتا دیں۔ بلکہ آپ اگر قرآن پاک کا مطالعہ کریں تو قرآن پاک کا انداز شریعت کے احکام کو بتلانے کے سلسلے میں یہ ہے کہ وہ شریعت کے احکام کو اصولی انداز میں پیش کرتا ہے، ساری تفصیلات، اس کے جزئیات بیان کرتا نہیں ہے۔ قرآن میں 73 جگہ پر نماز کا حکم دیا گیا، لیکن نماز کی تفصیلات، نماز میں کون کون سے کام فرض ہیں، کیا واجب ہیں، کیا سنت ہیں، کتنے وقت کی نماز کیا ہے فرض، صراحتاً نہیں ملے گا۔ ویسے لوگوں نے ایک دو آیتیں ہیں جن کے ذریعے سے اشارتاً 5 وقت کی نماز کی فرضیت کو بتلایا ہے، ظاہر کیا ہے، لیکن صاحب کہ تم پر 5 وقت کی نماز فرض کی ہے، پورے قرآن کا آپ پڑھ لیجیے، نہیں ملے۔ پھر وہ اوقات کون سے ہیں، ہر وقت میں کتنی رکعتیں ہیں، کوئی چیز نماز سے متعلق تفصیل کے طور پر آپ تلاش کرنا چاہیں قرآن میں تو آپ کو نہیں ملے۔ حالانکہ 73 جگہ پر قرآن پاک نے نماز کا حکم دیا۔ ہاں، ان ساری تفصیلات کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنے ارشادات اور اپنے اعمال کے ذریعے سے امت کو بتلایا، نماز کا پورا طریقہ، بلکہ نماز کے متعلق ساری ہدایتیں دے کر، طریقہ عملی طور پر بتلا کر یہ بھی فرما دیا، صلوا کما رأیتمونی اصلی، تم مجھے جس طرح نماز پڑھتے ہوئے دیکھتے ہو اس طرح نماز پڑھا کرو۔ یہ ساری تفصیلات کس نے بتائی؟ نبی کریم صلی اللہ علیہ وسلم نے بتائی۔ حالانکہ شریعت میں عبادات کا بڑا اہتمام، اور عبادت کے اندر بھی نماز، اس کی تو بڑی اہمیت ہے، سب سے ٹاپ پر ہے، لیکن اس کے باوجود قرآن میں اس کی تفصیلات نہیں بیان کی گئی۔ زکوٰۃ کو لے لیجیے، زکوٰۃ کا حکم بھی قرآن میں جگہ جگہ ہے، لیکن کس پر واجب ہے، کیا زکوٰۃ واجب ہونے کے لیے نصاب، مال کی کتنی مقدار ہونی چاہیے، کون سا مال، کتنی مدت، کتنی مقدار، کیا کس کس کو آپ زکوٰۃ دے سکتے ہیں، کوئی تفصیلات ایسی وضع پورے فروعی مسئلے نہیں، وہ ساری باتیں کس نے بیان کی؟ نبی کریم صلی اللہ علیہ وسلم۔ اس کے برخلاف اگر آپ قرآن پاک کو اٹھا کر دیکھیں گے تو میاں بیوی کے تعلقات سے متعلق بہت سے مسائل، جزوی مسائل، فروعی مسائل، چھوٹی چھوٹی باتیں قرآن نے کھول کر کے بیان کی۔ آپ اس سے اندازہ لگا سکتے ہیں کہ انسان کی یہ معاشرتی زندگی جو ہے، انسان کی یہ سماجک زندگی جس کو کہتے ہیں معاشرہ، اس لیے کہ شریعت نے جو ہے مختلف جو ہے شعبوں میں عبادات سے متعلق احکام دیے، عقائد سے متعلق دیے، اخلاق سے متعلق دیے، اور معاشرت سے متعلق، معاشرت کا مطلب کیا، کہ آپس میں زندگی مل جل کر کے گزارنا۔ اللہ تبارک و تعالیٰ نے انسان کو ایسا بنایا ہے کہ وہ اکیلا زندگی گزار نہیں سکتا، انسان کے نام میں ہی انسیت ہے، یعنی وہ کسی دوسرے کے ساتھ جڑ کر، مانوس ہو کر، مل جل کر ہی زندگی گزارے گا۔ تو اب جو افراد اس کی زندگی میں اس سے ٹچ میں آتے ہیں، ماں باپ آئیں گے، پہلے پیدا ہوتے ہی واسطہ ماں باپ سے پڑے گا، گھر میں بھائی بہن ہیں، ماں باپ کے ماں باپ جو ہیں دادا دادی، نانا نانی، پھر ان کی اولادیں چچا خالہ پھوپھی ماموں، اور ان کی اولادیں چچا زاد بھائی، اور آگے جوں جوں بڑھتا جائے گا، ایک پورا سلسلہ ہے، یہ پوری جو ہے ٹیم उसके साथ आदमी किस तरह पेश आए, हमें उनके साथ कैसा रवैया इख्तियार करना चाहिए, उनके साथ मिलने जुलने में क्या पॉलिसी इख्तियार करनी चाहिए, ये हमें बताइए किसने, शरीयत, ताकि हमारी जिंदगी इत्मीनान सुकून के साथ क्या हो, गुजरे अच्छी तरह। इसी इन्हीं अहकाम को जो शरीयत ने आपसी जो है ताल्लुकात की खुशगवारी की निस्बत से दिए हैं, चाहे वो बाप बेटे के हों, माँ बेटे के हों, माँ बेटी के हों, भाई बहन के हों, मियाँ बीवी के हों, सब इन सारे अहकाम को शरीयत की इस्तिलाह में कहते हैं मुआशरत। ये मुआशरत से मुताल्लिक बड़ी तफसील शरीयत ने कुरान में और कुरान के अलावा नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अपने इरशादात दिए। ये जो मुआशरत है, सामाजिक जिंदगी, इस मुआशरत की बुनियाद मियाँ बीवी के आपस के ताल्लुकात, ये उसकी बुनियाद है। अगर मियाँ बीवी के ताल्लुकात खुशगवार हैं, दोनों जो है एक दूसरे के साथ खुशी के साथ आपस में जिंदगी गुजार रहे हैं, क्या होगा उसका नतीजा, ये होगा कि बीवी शौहर के हुकूक को अदा करेगी, शौहर बीवी के हुकूक को अदा करेगा, और जब दोनों इस तरह एक दूसरे के हुकूक को अदा करेंगे, जो औलाद होगी उस औलाद की तरबियत की तरफ दोनों मियाँ बीवी मिलजुल करके तवज्जो से काम लेकर इन औलाद की निस्बत से उनकी जो जिम्मेदारियां हैं उन जिम्मेदारियों को पूरे तौर पर अदा करने का एहतमाम करेंगे। और अगर खुदा ना खास्ता मियाँ बीवी के ताल्लुकात कशीदा हैं, बिगड़े हुए हैं, क्या होगा, शौहर घर में आया नहीं, के जज्जत शुरू हो गई, गालियों का जो है सिलसिला शुरू हो गया, मार पिटाई का सिलसिला शुरू हो गया, एक दूसरे की तजलील का, एक दूसरे को रुसवा करने का सिलसिला शुरू हो गया, गोया हर एक दूसरे का दुश्मन बना हुआ, सुकून और चैन गायब है। और फिर जब ये छोटे छोटे बच्चे देखेंगे, ये मेरे माँ बाप, ये इसको गाली दे रहा है, वो उसको गाली दे रहा है, वो उस पर हाथ उठा रहा है, ये उस पर हाथ उठा रहा है, ये उसके ऊपर चढ़कर दौड़ रहा है, तो उन बच्चों का जहन क्या बनेगा, फिर उन बच्चों की तरबियत के, ये अपने झगड़े से ही इनको फुर्सत नहीं है, तो वो अपने औलाद की तरबियत की तरफ क्या तवज्जो करेंगे। और इस घर में जो औलाद पैदा होगी, पलेगी, बढ़ेगी, क्या वो समाज और माशरे का एक आला और बेहतरीन फर्द बन सकती है, नहीं बन सकती। इसलिए शरीयत ने मियाँ बीवी के ताल्लुकात की खुशगवारी को बड़ी अहमियत दी है, और आपसी हुकूक और हुस्न मुआशरत की ताकीद फरमाई। आपके सामने मैंने अभी कुरान पाक की एक आयत करीमा तिलावत की थी, वाशिरुहुन्न बिल मारूफ, अल्लाह तबारक व तआला हुक्म दे रहे हैं किसके मुतालिक, औरतों के मुतालिक, बीवियों के मुतालिक, वाशिरुहुन्न बिल मारूफ, अपनी बीवियों के साथ भलाई का सलूक करो, उसने सलूक से पेश आओ। भैया ये हुक्म कौन दे रहा है, अल्लाह ताला, अल्लाह ताला हुक्म दे रहे हैं, सिफारिश कर रहे हैं किसकी, औरतों को, जो उनके साथ अच्छाई से पेश आओ। और नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम भी ताकीद फरमाते हैं, इस्तौसु बिन्निसाए खैरा, एक मौके पर आपने फरमाया कि औरतों के सिलसिले में मेरी नसीहत और वसीयत, भलाई का सलूक करने की वसीयत कबूल करो। वसीयत ये भी नसीहत की एक किस्म ही है, लेकिन जो नसीहत ताकीद के साथ बड़े अहतमाम के साथ की जाए, उस नसीहत को अरबी में क्या कहते हैं, वसीयत। कभी बाप बेटे औलाद बैठी हुई, बेटा देखो ये मेरी वसीयत है, मोहब्बत से रहना, अभी कोई मरने नहीं जा रहा है, वो बाप अभी तो है माशाल्लाह जिंदा है सलामत है, या वसीयत का क्या मतलब, वह ये नसीहत ताकीद वाली नसीहत। आम तौर पर आदमी मौत के वक्त जो नसीहत करता है بڑی اہم نصیحت ہوا کرتی ہے. اسی موت کے وقت کی اس نصیحت کو اپنی اہمیت کے پیش نظر وصیت سے تعبیر کیا جاتا ہے. تو ہر اہم نصیحت کو وصیت کہتے ہیں عربی کے اندر. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں استوصوا بالنساء خیرا, عورتوں کے حق میں بھلائی کا سلوک کرنے کی میری طرف سے وصیت قبول کرو, یعنی ان کے ساتھ بھلائی کا سلوک کرو. فَإِنَّ الْمَرْأَةَ خُلِقَ مِنْ ذِلٍّ, حضور فرماتے ہیں اس لیے کہ عورت پسلی سے پیدا کی گئی ہے. جیسا کہ مفسرین نے روایتیں ذکر کی ہے کہ حضرت حوا علیہ السلام کو اللہ تبارک و تعالیٰ نے حضرت آدم علی نبینا و علیہ الصلوۃ والسلام کی بائیں پسلی سے پیدا کیا. پسلی سے پیدا کیا نے کا کیا مطلب؟ ان کا ایک مخصوص مزاج ہے. دیکھو حضور کی اس ارشاد کو بعض لوگوں نے غلط جامہ پہنا دیا اور یوں کہنے بس یہ عورتیں تو ٹیڑھی ہو. نہیں, حضور اکرم صلی اللہ علیہ وسلم عورت کی ایک مخصوص گویا اس کی فطری اس کی طرف فطرت کی طرف اشارہ کرنا چاہتے ہیں کہ ان کا ایک مخصوص مزاج ہے, آپ کو اس مزاج کی کیا کرنی ہے؟ رعایت کرنی ہے. جب تک اس کی رعایت نہیں کریں گے آپ اس سے کما حق و فائدہ نہیں اٹھا پائیں گے. اسی لیے دوسری فائندر مالا تھا کزل ہے ان اقمتہ کسرتا ونی استمتا بہا استمتا وفیہ وجوم, کہ دیکھو حضور فرماتے ہیں عورت پسلی کی طرح ہے, اگر تم اس کو پسلی کو سیدھا کرنے جاؤ گے تو توڑ ڈالو گے, اور اگر اس سے فائدہ اٹھانا ہے تو اس کی اسی ٹیڑھے پن کے ساتھ فائدہ اٹھاؤ تو اٹھاتے رہو. اب یہ اس کی کجی جو ہے نا فطری ہے. میں مثال دیا کرتا ہوں, یہ آپ کی جو کاریں ہیں نا گاڑیاں اس میں اسپرنگ ہوتی ہے. کیا ہوتی ہے وہ اسپرنگ؟ کیسی ہوتی ہے؟ ٹیڑھی ہوتی ہے. اسپرنگ کہتے ہیں نا اس کو, کیا کہتے ہیں؟ جمپر, وہ ٹیڑھی ہوتی ہے. اگر اس کو سیدھی کرو گے تو اسپرنگ کا جو مقصد ہے وہ حاصل نہیں ہوگا, وہ تو ٹیڑھی ہے تو ہی جو جس مقصد کے لیے یہ جمپر بنایا گیا ہے وہ مقصد حاصل ہوگا, ورنہ نہیں. تو گویا عورت کی خلقت اسی طرح کی ہے. نبی کریم صلی اللہ علیہ وسلم نے اس کی تاکید فرمائی. ایک حجت الوداع کے خطبے میں نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں, حجت الوداع کے موقع پر جب تمام صحابہ تقریباً موجود تھے اور ان کو بڑی تاکید, جو اہم اہم چیزیں تھیں وہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمائیں, اس میں بھی ہے استوصوا بالنساء خیرا فإنهن أوان عندكم, یا عورتوں کے معاملے میں بھلائی کا سلوک کرنے کی میری نصیحت قبول کرو اس لیے کہ وہ تمہارے پاس کیا ہیں؟ قیدی ہیں. اوانی یا آنیتن کی جمع ہے قیدی, گویا تمہارے گھر میں قیدی ہیں. واہ, کیا نبی کریم صلی اللہ علیہ وسلم نے کس عظیم نقطے کی طرف اشارہ فرمایا. جو بیوی آپ کے گھر میں آپ کی بیوی بن کر کے آئی ہے, جو لڑکی آپ کے گھر میں اس کا کون؟ کوئی بھی نہیں. وہ اپنے ماں باپ کو چھوڑ کر آئی, جس گھر میں پیدا ہوئی, جس میں پلی بڑی, جس میں اس نے اپنے بچپن کو گزارا, خوشیوں کا زمانہ گزارا, اس گھر کو چھوڑ کر کے آئی, اپنے بھائی بہنوں کو چھوڑ کر کے آئی, اپنے دادا دادی نانا نانی اپنے خاندان کے وہ تمام چھوٹے بڑے جو اس کو پیار دیا کرتے تھے سب کو قربان کر کے آئی ہے صرف اور صرف آپ کے لیے. اور جس گھر میں اس وقت ہے اس کا کون ہے؟ اس کا باپ ہے, یہاں ماں ہے, بھائی ہے, بہن ہے, دادا دادی ہے, کوئی نہیں. اس گھر میں خدا نہ خواستہ اگر اس لڑکی کے ساتھ زیادتی ہو رہی ہے کون اس کا سپورٹر ہے؟ کوئی نہیں. میں آپ سے پوچھتا ہوں, آپ کو اگر کسی ایسی جگہ پر ڈال دیا جائے जहां सब अजनबी हो, आपका कोई न हो, शौहर जिसको आपका बनाया गया है वो भी बेगाना बन गया है, तो अब आप बताओ कि आप कैसे जिंदगी गुजार सकते हैं? हिम्मत है आप में? आपको अगर यूं कहा जाए कि आपकी शादी होगी और निकाह के बाद आपको रुख्सत करके बीवी के घर भेजा जाएगा, आपको अपने माँ बाप का घर छोड़ना पड़ेगा, अपने भाई बहनों को छोड़ना पड़ेगा, अपने दादा दादी और अपने नाना नानी को छोड़ना पड़ेगा, जिस घर में आप पैदा हुए, पले बड़े, बचपन गुजारा और जहाँ आपकी जवानी हुई, उस घर को छोड़ना और कुर्बान, तो आप तो ये सुनकर लरक जाएंगे कि अच्छा, लेकिन कुर्बान जाइए, अल्लाह ने इस सिन्फ नाजुक को वो जिगर अता फरमाया कि अल्लाह के हुक्म के खातिर वो अपना सब कुछ छोड़कर आपके घर में आती है, सारी कुर्बानियां देकर। आप हजरत थानी रहमतुल्लाह अलैह फरमाते हैं कि यही इतनी बात को कोई आदमी अगर सोच ले रहा तो उसके बाद कभी भी अपनी बीवी के साथ जुल्म और ज्यादती कर सकता नहीं। हुजूर इसी को फरमाते हैं फइन्नहुन्ना अवानिन इंदकुम, कि वो तुम्हारे पास क्या है, कैदी है। और आगे क्या, कैदी का मतलब क्या? दरअसल एक बात समझा दूं मैं आपको, शरीयत ने निकाह रखा है खास मकसद के लिए। आदमी इंसान के अंदर अल्लाह ने जो जज्बा पैदा किया कौन सा, शहवत का, मर्द के अंदर औरत की तरफ, उसकी उस फितरी तबीयत और उसकी प्राकृतिक जरूरत को पूरा करने के लिए औरत बनाई गई है। तो ये निकाह इसलिए रखा कि आप जिस लड़की को निकाह करके लाएंगे उससे आप अपनी जरूरत को पूरा करेंगे, बस। गोया औरत से आपको यही एक फायदा उठाना है और इसी एक फायदे को उठाने के लिए शरीयत ने निकाह रखा है। उलमा यहाँ मौजूद हैं, फिका की किताबों में जहाँ इस फायदे का तज़किरा किया जाता है, मिलके मुता, मिलके मुता, मिलके मुता, यानी वही अपनी जरूरत पूरी करने वाला। औरत किसी और मकसद के लिए नहीं, खाना पकाने के लिए नहीं, आपके कपड़े धोने के लिए नहीं, आपके घर को झाड़ू देने के लिए नहीं, उसकी साफ सफाई के लिए, किसी, सिर्फ और सिर्फ आपकी ये जरूरत कौन सी, वो जो ख्वाहिश, उसके लिए। और इसीलिए शरीयत ने क्या कहा औरत को कि तुम्हें 24 घंटे इसके घर में रहना है, किसके, शौहर। औरत अपने शौहर के घर में से शौहर की इजाजत के बगैर बाहर कदम नहीं रख सकती, बस यही एक वो हक है जो शौहर का है, किस पर, औरत। और इसीलिए औरत का खाना पीना रहाई सारी जरूरतों का पूरा करने का जिम्मेदार किसको बनाया, शौहर। ये आपकी जरूरत के लिए घिरी हुई है तो आप उसकी इन जरूरतों को आपको पूरा करना, और इसीलिए उसको कहा कि उसकी इजाजत के बाद कब जरूरत पेश आए। और शौहर शरीयत ने भी अजीब अंदाज है, इसलिए कि इंसान की ये जरूरत जो है ना कभी आदमी को गुनाह में डाल देती है। आदमी पर जब शहवत का गलबा होता है और शहवत पूरी करने के लिए शरीयत का बताया हुआ रास्ता मौजूद न हो तो आदमी क्या करता है, फिर गुनाह में पड़ता है, जिना इख्तियार करता है और गुनाह के काम करता है। शरीयत ने औरत को 24, इसीलिए घर में रहकर भी रमजान के अलावा नफल रोजा अगर औरत रखना चाहे तो शरीयत ने पाबंद किया, क्या कहा, शौहर से पहले परमिशन ले लो, शौहर की इजाजत के बगैर औरत नफल रोजा नहीं रख सकती। क्यों, हो सकता है कि उसने रोजा रखा और इधर शौहर को जरूरत पेश आई, फिर वो यूं कहने लगे कि मेरा तो रोजा है, नहीं, शरीयत इसकी इजाजत नहीं देती, तुझे तो हर घड़ी तैयार रहना है इसकी जरूरत को पूरा करना। हदीस में यहां तक आया कि तन्नूर में रोटी है और शौहर अगर औरत से मुतालबा करे कि मुझे मुझे तुझसे अपनी जरूरत को पूरा करना है तो रोटी जलती और खराब होती है तो जाएगी शौहर की, तुम्हारे बाप का क्या, तुम इसकी जरूरत पूरी करो। اور رات کو شوہر اگر عورت کو اپنی ضرورت کے لیے دعوت دے اور عورت کیا کرے, انکار کرے, تو حدیث میں آتا ہے رات بھر اس عورت کے لیے فرشتے اس پر لعنت بھیجتے. اسی لیے میں یہ بتلانا چاہتا ہوں کہ شریعت کا مزاج سمجھنے کی ضرورت ہے. شریعت نے یہ سلسلے کیوں رکھے؟ یہ اب گویا آپ کا لیس تملکون منہن غیر ذلک, مسلم کا یہ خطبہ جو حضور کا ہے حجۃ الوداع کا, اس میں یہ جملہ ہے کیا کہ عورتیں تمہارے گھر میں کیا ہیں, قیدی ہیں, بس گھر میں رہے گی, تمہارا اس کے علاوہ اور کوئی حق نہیں. کھانا پینا تو آپ کو لا کر دینا ہے, اب وہ نہیں آپ کے, آپ کو نہیں. اب وہ ایسے گھرانے, اس میں شیخ فقہ نے لکھا ایسے گھرانے کی لڑکی ہے جس کے گھر میں اس کو بھی کھانا پینا کیا ملتا تھا, تیار, اس کو کبھی پکانا نہیں پڑتا تھا. اس گھرانے میں باقاعدہ پکانے والیاں, خالائیں یا پکانے والے جو ہے وہ باورچی ہوا کرتے تھے. تو ایسی عورت کو آپ کو بھی کیا تیار کھانا لا کر دینا پڑے گا, خالی اتوار کی نہیں پورے ہفتے کا مسئلہ ہو جائے گا. اور اگر وہ ایسے گھرانے کی نہیں بلکہ وہ خود وہاں عورتیں پکاتی ہیں, تو اس میں آپ کو کچا اناج, لیکن وہ اپنا کھانا پکانے کی ذمہ دار, آپ کا کھانا پکانا اس پر واجب نہیں ہے. وہ اگر ساتھ میں پکا لے تو بات دوسری ہے. سن لو ماں, آپ کہیں گے ذرا دھیرے سے دھیرے بولو نا, عورتوں تک کہیں آواز پہنچ جائے گی تو ہمارا جو ہے کھٹیا کھڑی ہو جائے گی. ایسا حقیقت تو یہ ہے کہ یہ سارے شریعت نے عورت کو کیوں پیدا کیا, نکاح کی اجازت کیوں دی, وہ آپ کے گھر میں کیوں لائی گئی, میں وہ بتلانا چاہتا ہوں. اب آج کیا ہو گیا, جو نکاح کا اصل یہ تھا اس کو چھوڑ کر دوسری چیزوں کے اندر لوگ پھنسے ہوئے ہیں. شریعت کا جو اصل مقصد تھا وہ کیا ہو رہا ہے, اب کھانا نہیں پکایا اس بنیاد پر اس کے ساتھ ظلم ڈھایا جا رہا, کپڑے نہیں دھوئے اس بنیاد پر اس کے ساتھ زیادتی ہو رہی ہے. اور پھر یہ ہے کہ بہت سی جگہ شوہر تو بیچارہ الگ, وہ ماں باپ, شوہر کے ماں باپ, ساس سسر, وہ مستقل مسلط ہو جاتے ہیں. گویا وہ یوں سمجھتے ہیں کہ یہ اپنے شوہر کی خدمت کرے یا نہ کرے, ہماری تو کرنی ہی چاہیے. یہ ساری وہ باتیں ہیں جو شریعت سے ناواقفیت کی علامت ہے. سیدھی بات سن لو, اس لیے ہمارے یہاں ہمارے معاشرے میں یہ بات اور رہی, میاں بیوی کے تعلقات محبت والے استوار ہوں گے تو انہی استواری کے نتیجے میں ان میں سے ہر ایک اس بات کی کیا کرے گا, کوشش کرے گا کہ بھائی عورت جب شوہر کو خوش رکھنا چاہتی ہے تو وہ کوشش کرے گی کہ میں اس کے ماں باپ کی بھی کیا کروں, خدمت کروں, ان کی خدمت کروں گی تو ماں باپ کیا ہوں گے, خوش ہوں. لیکن خود شوہر کی اس کو پانی لا کر دینا ضروری نہیں, لیکن اگر وہ کہے پانی لا کر دے گی تو وہ سمجھتی ہے کہ شوہر کی محبت اور بڑھ جائے. ہمارے اکابر کے یہاں اس کا کتنا زیادہ اہتمام, حضرت والا حضرت ڈاکٹر عبدالحی صاحب عارفی رحمۃ اللہ علیہ, جو حضرت حکیم الامت نور اللہ مرقدہ کے اجل خلفاء میں سے, حضرت مولانا مفتی محمد تقی صاحب عثمانی کے شیخ, حضرت مفتی صاحب ان کا واقعہ بیان کر کہ ایک دن مجلس میں فرمایا کہ ہماری اپنے مطابق ہماری ازدواجی زندگی کو 53 سال ہوئے, لیکن آج تک کبھی لہجہ بدل کر اپنی بیوی سے میں نے بات نہیں کی. لہجہ بدل کر ڈانٹنا, گالی دینا, مارنا تو دور کی بات رہی, لہجہ بدل کر بات نہیں کی. یہ تو حضرت نے کہا. اور گھر میں سے کیا کہتی ہے, آج تک کبھی حضرت نے پانی نہیں مانگا کہ مجھے پانی لا کر کے دو. ہم محسوس کرتے خود کہ شاید ضرورت لا کر دیں, بات دوسری, لیکن حضرت نے نہیں مانا. یہ حضرت مفتی تقی صاحب فرماتے ہیں لوگ کرامتیں ڈھونڈتے ہیں, یہ ہے وہ کرامتیں. हवा पर चलना आसान है, पानी पर चलना आसान है, हवा में उड़ना आसान है, ये करके दिखाए कोई तो पता चले। तो हकीकत तो ये है कि हमें अपने घरों में इस तरह जिंदगी गुजारनी है कि हम अपनी भी, यही वो सर्टिफिकेट है जो नबी करीम सास ने दिया। मैंने हदीस आपके सामने पढ़ी, हुजूर फरमाते हैं खैरुकुम खैरुकुम लि अहली, तुम में सबसे अच्छा वो है जो अपने बीवी के साथ अच्छा सलूक करने वाला हो। वाना खैरुकुम लि अहली, और हुजूर फरमाते हैं कि मैं अपने घर वालों के साथ अच्छा सलूक करता हूँ। किसी आदमी की मुतालिक सारी दुनिया तारीफ करती हो, बहुत अच्छे हैं, बड़े बुजुर्ग हैं, बड़े साहिब करामत हैं, बड़े बाखलाक हैं, बड़े हैं, लेकिन बीवी को अगर शिकायत है तो समझ जाओ कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने जो मेयार बताया उसके मुताबिक वो ना पास। वो कहे कि ये बराबर तो ठीक, चाहे सारी दुनिया बुराई करे। हकीकत तो ये है कि हमें अपना सुलूक अपने घर वालों के साथ, इस सिलसिले में शरीयत की जो हिदायतें हैं उनकी तरफ तवज्जो करने की ज़रूरत है। आज हमारे माशरे में सब कुछ हो गया, मोहब्बत में आकर सब कुछ कर डालते हैं लेकिन शरीयत के तकाज़ों को पूरा नहीं किया जाता। इसलिए इसकी तरफ तवज्जो की जाए और अपना अपनी ज़िंदगियों को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तरीक़े के मुताबिक उस्तवार करने की कोशिश की जाए। अल्लाह तबारक तआला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।